सुरुमा मैले एउटा पद तपाईँहरूलाई याद दिलाउन चाहन्छु। अब रोमी आठ अध्यायको 28 पद, अब तपाईँहरू सबैलाई थाहै होला, किनभने सबै कुरा भलाइको निम्ति हुन्छ हुन्छ हुन्छ। अब त्योभन्दा अगाडि के लेखेको छ भन्ने कुरा त कतिपटक त हामी त्यति सम्झिँदैन होला, तर परमेश्वरले त जे गर्नुहुन्छ ठिकै गर्नुहुन्छ भन्ने त्यो पद चाहे हामी सम्झिरहन्छौँ। तर मैले त्योभन्दा अगाडि एक पद 29मा जान चाहन्छु। जस जसलाई उहाँले अघिबाटै नियुक्त गर्नुभयो, तिमीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जस जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, र जस जसलाई धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पार्नुभयो। अब यो पद चाहिँ त धेरै अगाडिको पद हो, तपाईँले भन्नुहुन्छ म त 29 पढ्छु भनेर, 29 पढिया छैन। तर याद गर्नुहोस् है, हामीले यो रोमीको 8 अध्यायको 29 पद पढ्दाखेरि त्यहाँ चाहिँ प्रष्ट रूपमा येशूले के गर्नुभयो भन्ने, परमेश्वरले के गर्नुभयो भन्ने कुरा लेखिएको छ। मैले 30 पढेँ, अब तपाईँहरू त बाइबल हेर्नुहुँदैछ कि भन्ने कुरा चेक गर्नु पनि सजिलो भएछ। अब 29मा यसो लेखेको छ, जस जसलाई उहाँले पहिलेबाट चिन्नु भएको छ। भनेपछि त यो हामी परमेश्वरलाई विश्वास गर्ने भन्ने कुरा धेरैपल्ट गर्छौँ, तर यहाँ चाहिँ वचनले के भन्छ भने उहाँले हामीलाई चिन्नु भएको छ। अब यसको लागि बाइबलको भाषामा आमाको कोखमा नै उहाँले हामीलाई चिन्नु भएको छ। आमाको कोखमा त हामी आफैलाई त चिन्नेको थिएन, न त यो संसारको कसैले हामीलाई चिन्ने थियो, तर परमेश्वरले चिन्नु भएको छ। र अझै पनि बाइबलमा हामी खोज्दै जाँदाखेरि सृष्टिभन्दा अघि नै परमेश्वरले हामीलाई चिन्नु भयो। अब आकाश र पृथ्वीको सृष्टि भएको थिएन, माटोबाट मान्छे परमेश्वरले बनाउनु भएकै थिएन, त्यो बेला नै परमेश्वरले मलाई र तपाईँलाई चिन्नु भएको थियो, चुन्नु भएको थियो भन्दाखेरि त पत्याउनु साह्रै गाह्रो। तर परमेश्वरको आत्मा पाएका हामीहरूलाई यो गाह्रो छैन, किनभने हामीलाई निश्चित रूपमा थाहा छ परमेश्वरले अघिबाटै हामीलाई चिन्नु भएको छ। अब चिन्नु भएको मात्र होइन, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूप समान बनाउनलाई, अब यो पदलाई म एक क्षण त्यहाँ टुक्रालाई छोड दिन्छु, धेरै भाइहरूलाई उहाँ चाहिँ ज्येष्ठ होउन् भनेर अघिबाटै नियुक्त गर्नुभयो। भनेपछि आज यहाँ बस्ने तपाईँहरू, अब 12 डिभाइसमा विभिन्न ठाउँमा तपाईँहरू हुनुहुन्छ, हामी यहाँ 4 जना छौँ, हामीलाई परमेश्वरले चिन्नु भएको मात्र होइन, अब चिन्नेपछि त बोलाउने छुन्ने भन्ने कुराहरू पनि हामी सुसमाचारबाट एउटा पढ्छौँ, तर यहाँ चाहिँ नियुक्ति गर्ने कुरा पनि अघि नै गर्नुभएको छ। भन्नाले परमेश्वरको पूर्व निर्धारित कार्यक्रमभित्र मलाई र तपाईँले नियुक्त गर्नुभएको छ भन्ने गम्भीर सत्यता चाहिँ पौलले रोमको मण्डलीका विश्वासीहरूलाई बुझाउनु हुँदैछ। अब त्यो बुझाउँदाखेरि कारण सहित बताउनु भएछ, कारण के हो, आफ्नो पुत्रको रूप समान बनाउनलाई। भनेपछि मलाई र तपाईँलाई चङ्गाई दिनलाई होइन परमेश्वरले चुन्नु भएको, शान्ति दिनलाई होइन, अब अमेरिकाको भिसा दिएर खुसी पारेर राख्नलाई पनि होइन, र आफ्नो पुत्र येशूको रूप समान बनाउनलाई। भनेपछि आज मेरो पहिलो प्रश्न, अब सिलासले आगे अडी नै भनिहाल्नुभयो, म त अलिकति बोल्ने तरिकामा त फरक हुन्छ भनेर, मेरो प्रश्न तपाईँहरूलाई, परमेश्वरले हामीलाई सुन्नु भएको छ चिन्नु भएको छ भने म चाहिँ येसु जस्तै कतिको बनेका छौँ? अब तृष्णाले त्यहाँ बसेर हाँस्नुहुन्छ, यो बुढो त बनिएको छैन, फेरि हामी के बन्ने भनेर है, तर हामी बनिँदैछौँ, पुरा त बनिसकेका छैनौँ, तर हामी येसु जस्तै हुँदैछौँ। त्यसको लागि नै परमेश्वरले हामीलाई अघिबाटै चिन्नु भएको मात्र होइन, चुन्नु भएको मात्र होइन, बोलाउनु भएको मात्र होइन, नियुक्ति पनि गर्नुभएको छ। अब हामीलाई थाहा छ कुनै अफिसमा तपाईँलाई नियुक्ति पाएपछि तपाईँलाई हक लाग्छ त्यहाँ गएर बस्नलाई, काम गर्नलाई, र महिना काटेपछि पैसा पाउनलाई पनि त्यो हक लाग्छ। भनेपछि स्वर्गको सारा हक लाग्ने गरी परमेश्वरले हामीलाई नियुक्ति दिनुभएको छ। तर यो के को लागि भन्ने कुरा फेरि याद गरौँ, हामीलाई यहाँ चाहिँ आरामसँग बस्नलाई परमेश्वरले सुविस्ता मिलाइदिएको होइन, येसु जस्तै बन्नलाई, त्यो पनि त्योसँग जोडिएको अर्को एउटा कुरा छ, ताकि उहाँ चाहिँ ज्येष्ठ होउन्। भनेपछि त येसु त हाम्रो त परमेश्वर हुनुहुन्छ, हाम्रो मुक्तिदाता हुनुहुन्छ, हाम्रो प्रभु हुनुहुन्छ, तर त्योभन्दा पनि नजिकपनामा उहाँ हाम्रो दाई हुनुहुन्छ। अब कतिको तपाईँ येसुलाई दाईको रूपमा चिन्नु पाउनु भएको छ? यहाँ त परमेश्वरको योजनाभित्र हामी उहाँहरूको भाइ बहिनीहरू हौँ, अरे येशु चाहिँ धाई हो भन्नुको त उहाँ ज्येष्ठ पुत्र, परमेश्वरको एक्लौतो पुत्र ज्येष्ठ भइकन हामी परमेश्वरको सन्तानको हैसियतमा येशु जस्तै बनेर, जस्तै बुवा उस्तै छोरा छोराछोरीहरू भइकन हामी येशु जस्तै बन्ने त्यो ठुलो आशामा र त्यो योजनामा परमेश्वरले हामीलाई चुन्नु भएको छ। अब यो कुरालाई आज वचनको क्रममा हामी जान अघि नै तपाईँहरूको मनमा चाहिँ एउटा प्रश्नको रूपमा राख्न चाहन्छु। त्यसो भन्दा म कतिको राम्रो क्रिस्चियन भएको भन्ने कुरा छोड्नुहोस्, राम्रो नराम्रोको त विषय नै होइन यो। म कतिको पवित्र भयो हो, पवित्रता त जसरी म पवित्र छु तिमीहरू पनि पवित्र हो भन्नुभएको छ, हामी हुँदैछौँ, तर हामी भइसकेका छैन। तर म येशु जति येशु जस्तै येशुको स्वभाव हामी गीत गाउँदाखेरि येशु जस्तै हुन चाहन्छु भनेर गीत गाउँछ, सम्पूर्ण जीवन तपाईँको हो भनेर गीत गाउँछ, तर त्यो गीतको मार्मिक रूपमा मेरो र तपाईँको जीवनमा कतिको लागू भएको छ, त्यसलाई हामी कतिको हृदयङ्गम गरेका छौँ, आत्मसात गरेका छौँ, हाम्रो जीवनमा त्यसलाई साक्षात्कार गरेका छौँ, र त्यो सत्यतालाई यो पदले चाहिँ हामीलाई ठुलो चुनौती दिन्छ। अब योसँग जोडेर मैले फेरि तपाईँहरूलाई तपाईँहरूको मनमा अब तपाईँहरू सुममा भएकोले उत्तर दिन सक्नुहुन्न, अब उत्तर दियो भने पनि फेरि ढिलो हुन्छ अन अफ गर्दा। अब यो क्रिस्चियन भन्ने शब्द है सुन्नुभएको होला, अब क्रिस्चियन भन्ने शब्द हामी आफैलाई चलाउँछौँ, अब भाइ इसाई भन्नुहोस् मसीह भन्नुहोस्, हामी विश्वासी भन्ने शब्द त खास बाइबलीय शब्द होइन, विश्वास गर्नेहरू त विश्वासी नै हो, यो संसारमा त विश्वास नगर्ने त कोही पनि हुँदैन, त्यसले गर्दा संसारको सबै मान्छेहरू त विश्वासी हो, तर हामी चाहे येसुमाथि विश्वास गरेर क्रिस्चियन भएका छौँ वा इसाई भएका छौँ वा मसिहा भए मसिही भएका छौँ, अब त्यो सत्यतालाई बाइबलले कसरी व्याख्या गर्छ? आज मैले यो छोटो समयमा तपाईँहरूसँग बाइबलले एउटा क्रिस्चियनको डेफिनेसन कसरी दिन्छ भन्ने कुरालाई हामी सँगसँगै मिलेर हेर्ने प्रयास गर्छु। अब एक्सन तपाईँले मान्न नै सोच्नुहोस्, बाइबलमा त क्रिस्चियन भन्ने शब्द कतिपटक होला? खोइ टाउको त हालेको छैन, कति? अर्पण भाइ
जिरो
जिरो भनेपछि तपाईँ बाइबल पढ्नु भएन भनेर मैले भन्न त नपरोस् है। अब साधारण क्रिस्चियनले त साइकडम बढेको होला भनेर सम्झिन्छ, हुन त तृष्णाले पनि फेरि लिक गर्नु पाउँदैन है, यो त कहिले न सुनेको होला, तर जे होस् हामीले बाइबलमा क्रिस्चियन भन्ने शब्द त भेट्छौँ भेट्छौँ, त्यसले गर्दा अर्पण भाइलाई त अहिले एक्सनको लागि काट्नै पऱ्यो, सिरो त होइन तर दस पनि होइन, दसभन्दा धेरै कम, हामीले कतिपटक भेट्छौँ भन्ने कुरा हामी खोलेरै हेरौँ। पहिले तपाईँहरूले आफूसँग बाइबल त पक्का पनि होला, खोल्नुहोस् प्रेरितको 11:26 पल्टाउनुहोस्। अब तपाईँ पल्टाउँदै गर्दाखेरि म त्यहाँको सिलसिलालाई अलिकति बाँध्ने प्रयास गर्छु। अब स्टिफनसको मृत्युपछि एरुसलेममा चाहिँ सतावट भयो, क्रिस्चियनहरूलाई त रोमीहरूले पनि यहुदीहरूले पनि लेखेट्यो, र अब जसरी नुवाकोटबाट धादिङबाट क्रिस्चियनहरूलाई नेपालमा चाहिँ भगाएको जस्तै, वा माओवादीको पालोमा चाहिँ लाप्राकबाट बारपाकबाट भगाएको जस्तै, एक किसिमले एरुसलेमबाट क्रिस्चियनहरूलाई भगायो, उनीहरू भाग्दा भाग्दै एन्टियोक भन्ने ठाउँमा गएर बस्यो, तर विश्वासी जता गएर बसे पनि त क्रिस्चियन त क्रिस्चियनै हुँदो रहेछ, तर त्यहाँ गएर उनीहरू सङ्गति सुरु गरिहाल्यो, पास्टर पनि छैन अगुवा पनि छैन, अब उनीहरू विश्वासीहरू आफै पोखा पारेर उनीहरू एउटा सङ्गति सुरु गरियो। अब त्यो सङ्गति बलियो हुँदै जाँदाखेरि त्यसको खबर चाहिँ त्यो बेला त इमेल छैन फोन छैन, अब कुनै किसिमको माध्यम नभएको बेला एरुसलेममा चाहिँ कति महिनापछि खबर पुग्यो कि एन्टियोकमा चाहिँ एउटा समूह भन्नाले संज्ञामा गर्न सक्ने ठुलो एउटा समूह चाहिँ विश्वासीहरू जम्मा भएको छ, र त्यो बेला प्रेरितहरूले त्यो महसुस गरे कि उनीहरूको जिम्मा हाम्रो छ, हामी त प्रेरित भएर एरुसलेममा बसिराखेका छौँ, उनीहरूको त जिम्मेवारी हामी लिनुपर्छ भनेर उहाँहरूले त्यहाँबाट कसलाई पढाउँ भन्दाखेरि एक किसिमले जिन्दगीमा टाट पल्टिराखेको है, अब बर्नबास चाहिँ आफ्नो सम्पत्ति सबै बेचेर प्रेरितहरूलाई जिम्मा लगाएर टाट पल्टेर बसिएछ, हेर्दा यसो दायाँ बायाँ हेर्दाखेरि भर्णवासलाई भेट्यो र तिमी जा अब यहाँ बसेर पनि तिम्रो केही छैन, हेर्दा उतै जा भनेर भर्णवासलाई पढाइदिएको हामी बुझ्छौँ। तर भर्णवास आएर अब अहिले हाम्रो कति अगुवाले जाँदाखेरि के हिसाब गर्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छ। तर बर्नबास त्यहाँ पुगेपछि सबभन्दा पहिले बाइबलमा 11 अध्यायमा लेखेको कुरा, बर्नबासले एन्डियोकमा भएका विश्वासीहरूको समर्पण देखेर खुसी भयो भनेर लेखेको छ। भनेपछि त एउटा पास्टर र एउटा अगुवा गएर विश्वासीहरूलाई देखेर मख पर्ने त्यस्तो स्वभाव चाहिँ बर्नबासको थियो भने हामी बुझ्छौँ। त्यसरी बर्नबासले उनीहरूलाई उत्साह दिएर सङ्गति बढ्दै गयो बढ्दै गयो बढ्दै गयो, सैकडौँ भयो। सैकडौँ भएपछि बर्नबासले यो महसुस गरे कि अब मेरो वशमा छैन, यिनीहरूलाई मैले सिकाएर पुग्दैन, मैले जति जानेको छु त्यतिले त यो मण्डलीलाई पुग्दैन भन्ने महसुस गर्दाखेरि स्वाभाविक रूपमा हामीलाई थाहा छ अब आफ्नो हाकिमहरूलाई, अब यसरीमा भएका ठुलो प्रेरितहरूलाई सोच्नुपर्ने हो, उनीहरू कहाँ गएर सल्लाह गर्नु पर्ला भनेर। तर बर्नबासले मूल्याङ्कन गर्दाखेरि यरुसलेममा भएको कोही आएर सिकाएर पनि नपुग्ने अवस्था देखेपछि एकजना किनारा लगाएको शिक्षकलाई उसले सम्झिँदछ, जसलाई पहिले बर्नबासले अरू कसैले चाहिँ नमानेको बेला पत्रुसहरू काम लगेर इन्ट्रोड्युस गरेको थियो, साउल पौल भएपछि। तर पौललाई सेवकाई पाएको थिएन, ऊ चाहिँ त तर्ससमा गएर आफ्नै गाउँमा गएर बसिराखेको छ। र यहाँ 26 पदमा लेखेको छ, बर्नबास चाहिँ 26, 27, 28 पदमा लेखेको छ, बर्नबासले तर्ससमा गएर पौललाई भेटाएर, अब यो भेटाएर भने त्यो शब्द तपाईँले राम्रोसँग अध्ययन गरियो भने पौल त आउनु नमानेको रहेछ, अब किनभने ऊ त मर्यादा भएको मान्छे हो, अब यरुसलेमको ठुलो प्रेरितहरूको हराई बिना उनीहरूको अनुमति बिना म किन आउने त भन्ने प्रश्न सोद्धाखेरि बर्नबासले एक किसिमले कुसामत गरेर पौललाई एन्डियोकमा ल्याएर शिक्षकको रूपमा चाहिँ चलाए। र त्यहाँ लेखेको छ त्यहाँ एक वर्षभरि पौलले एन्डियोको मण्डललाई सिकाए, सिकाएपछि के भयो भनेर पनि त्यो पदले लेखेको छ, उनीहरू क्रिस्चियन भयो। अब अर्पण भाइले भेटाउनु भयो कि बाइबलमा पहिल्यै पटक क्रिस्चियन भन्ने शब्द, ओके, भनेपछि क्रिस्चियन को हुँदो रहेछ, विश्वासी हुँदो रहेनछ, न त सङ्गतिमा आएर पनि हुँदो रहेनछ, न त बप्तिस्मा लिएर पनि हुँदो रहेनछ, न त पास्टर आएर सेवगाई चलाएर पनि हुँदो रहेनछ। जब येसु जस्तै जीवन जिउनलाई उनीहरू तालिम पाए एक वर्ष, पौलले चाहिँ उनीहरू पेलेर उनीहरूलाई येसु जस्तो बनाए, हो त्यो स्थितिमा एन्डियोकमा भएको मान्छेहरूले जिस्क्याउन थाल्यो कि ए यो त यो मान्छेहरू त बोल्ने पनि येसु, गर्ने पनि येसु, जिउने पनि येसु जस्तो भनेर जिस्क्याएर बोलेको पहिलो शब्द हो क्रिस्चियन। भनेपछि त आज हाम्रो निम्ति चुनौती, मेरो निम्ति तपाईँको निम्ति चुनौती, मलाई देखेर अरू मान्छेहरूले क्रिस्चियन भन्छ कि भन्दैन। हामी आफै त क्रिस्चियन भन्दै हिँड्छौँ ठिक छ, तर तपाईँ काम गर्ने ठाउँमा, तपाईँको छरछिमेकमा, तपाईँको आफन्तहरूको बिचमा ए यो त येसु जस्तै काम गर्ने, येसु जस्तै बोल्ने, येसु जस्तै सोच्ने, येसु जस्तै व्यवहार गर्ने रहेछ भनेर हामीलाई क्रिस्चियन भन्छ कि भन्दैन। मैले छोटकरीमा त्यही सिद्ध्याउन चाहन्छु, किनभने क्रिस्चियन भन्ने शब्द पवित्र आत्माले सबभन्दा पहिले बाइबलमा राख्दाखेरि येसु जस्तै चरित्र भएको, येसु जस्तै व्यवहार भएको, येसुलाई प्रदर्शन गर्ने जीवनशैलीबाट येसुलाई प्रदर्शन गर्ने एउटा व्यक्तिलाई क्रिस्चियन भन्ने शब्द जोडेर राखेको छ। अब यो त प्रेरितको पुस्तक लेख्ने लुकाले कहीँबाट खोजेर ल्याएको पक्का पनि होइन, हामीलाई थाहा छ पवित्र आत्माले त्यो शब्द त्यही राख्न लगाउनु भएको हो। सर आज हामीले सबभन्दा पहिले सोच्ने, म येसु जस्तै बन्नलाई परमेश्वरले मलाई चुन्ने र नियुक्त गर्नुभएछ भने मेरो जीवनशैली येसुको जीवनशैलीसँग कतिको मिल्दो जुल्दो छ। यहाँ बस्ने हामी कसैको पनि त भइसकेको छैन, तर हामी कतिको त्यो दिशामा त्यो डाइरेक्सनमा गइराखेका छौँ। हाम्रो जीवनमा हामी आफैलाई निहाल्दाखेरि म येसु जस्तै सोच्ने, येसु जस्तै रियाक्ट गर्ने, येसु जस्तै अरू मान्छेहरूसँग व्यवहार गर्ने कतिको भएको छु भन्ने कुरा महत्त्वपूर्ण छ। र त्यो पदलाई म त्यहीँ राख्न चाहन्छु, किनभने मैले मेरो प्रचार अक्सर गरी होमवर्कको प्रचार हुन्छ, अब तपाईँहरू आफै त्यसलाई अध्ययन गरेर खोज्नुपर्ने हुन्छ। अब दोस्रो पदमा जाउँ है, भनेपछि त अर्पणजीले याद गर्नुहोस् दुईवटा पनि रहेछ है, अब एउटा त भेटाइहाल्यो, अब दोस्रो भेटाइहालौँ, सजिलो छ। प्रेरित को 11 को 26 में तो पहलो छ भने प्रेरित को 26 को 28 में दोस्रो छ। अब यहाँ पनि फेरि पौलकै सिलसिलामा आउँछ। यहाँ चाहिँ पौल त करिब 3 वर्ष भइसक्यो रोमीहरूको कारागारमा बस्दैछ, कैसरियामा बस्यो, र कैसरियामा बस्दाखेरि दुईवटा गभर्नरहरू आए गयो। अब दोस्रो गभर्नरको बेलामा चाहिँ फेलिक्सको बेलामा फेलिक्सले चाहिँ अब रोममा कैसर कहाँ उसले अपिल गरिसकेको छ, त्यसले गर्दा उसलाई त्यहाँ पठाउनु पर्छ। त्यो पढाउनुको निम्ति केही न केही कारण लेखेर दिनुपर्छ, व्यवहार लेखेर दिनुपर्छ। त्यो व्यवहार चाहिँ उसलाई भेटाउन सकेन, किनभने अब पौलको जीवनको त केही गल्ती चाहिँ कसैले आरोप लगाएर प्रमाण गर्न सकेन। र त्यो अवस्थामा फेलिक्सले चाहिँ एउटा मौका पाए। अग्रिप्पा राजा त्यो बेला चाहिँ अर्को एउटा प्रान्तको राजा, र उसको श्रीमती बन्नेरका चाहिँ यहुदी भएको नाताले ऊ चाहिँ यहुदी धर्मसँगको सम्बन्धमा ज्ञाता भएको थाहा पाएर फेरिसे भनेको म त रोमी हो, मलाई थाहा छैन यो यहुदी धर्मको बारेमा, तर यो अग्रिप्पालाई थाहा रहेछ। सर यो आएको बेला बरु केर्काउ गरियो भने पौलबाट केही बेहोरा पाइन्छ कि भनेर पौललाई साङ्गलाले बाँधेको अवस्थामा अग्रिप्पाको अरू न्यायाधीशहरूको फेरिसको अगाडि ल्याउँछ। अब तपाईँले याद गर्नुहोस् अब नेपालमा पनि कतिजना जेलमा परेको छ, हामीलाई कतिपटक पुलिसले बोलाएको छ, त्यो बेला हामी त अब बिरालोको अगाडि मुसा जस्तै कति लुक्नेहरू पनि हुन्छ, कति भाग्नेहरू पनि हुन्छ, कति अब लाखौँ रुपियाँ जमानत गरेर निस्किने पनि हुन्छ, त्यो जेसुकै होस्। तर पौलले चाहिँ एउटा सुनौलो मौका पाउँदैछ आफ्नो बहस गर्नु, र त्यो बेला राजा अग्रिप्पाले नै भन्दैछ, ल पौल भन् तिम्रो बचाउमा तिमी बन्न के चाहन्छौ। र हामी भएको भए पक्का पनि भन्थ्यो, हजुर हेर्नुहोस् मैले केही गलत गरेको होइन, यो यहुदीहरूले मलाई डाहा गरेर मलाई भित्र्याएको हो, अहिलेसम्म केरकाउ गरेर ममाथि कुनै आरोप पाएको छैन। तर पौलले त्यो शब्दहरू त सुरु नै गरिरहेको छैन, पौलले एकैचोटि भन्दैछ, अग्रिप्पा तपाईँको अगाडि प्रचार गर्न पाएकोमा म एकदम खुसी छु, तपाईँहरूको अगाडि आज म तपाईँहरूको अगाडि मजाको प्रचार गर्छु। अन्त त्यो शब्द त्यहाँ लेखिएको छैन, तर मैले त्यो सिलसिलालाई देख्दैछु। र त्यसपछि पौलले चाहिँ प्रचार गर्न सुरु गर्छ र भन्छ कि म चाहिँ यो मतमा आउन मानेको मानिस होइन, मैले यिनीहरूलाई खत्तम पार्ने भनेर हिँडिएको मान्छे हो, तर स्वर्गबाट परमेश्वरले मलाई त बल्छीमा तानिएपछि म का के गर्ने त, म हुङ्ग्रिनै पाएन। त्यो परमेश्वरले मसँग बोल्नु भएकोले म उहाँको सेवामा निस्केको हो, र यसको साक्षी यहाँ बस्ने सबै हो भनेर प्रस्तुत गर्दा योभन्दा अगाडिको पल तपाईँ हेर्नुभयो भने फेलिक्सले भन्दैछ, ए पौल त धेरै शिक्षित भएको हुनाले, अब पौलको अहिलेको सेकुलर एजुकेसनको हिसाबमा भन्यो भने पौल चाहिँ अब तिनवटा पिएचडीको योग्यको थियो भन्छ। भनेपछि जति प्रखर विद्वान भएको नाताले फेलिक्सले भन्दैछ, तिमी त धेरै विद्या पाएको हुनाले बहुला भएछ भन्दैछ। हुन त विद्या बढी भएपछि त बहुला हुन्छ, हामीलाई पनि थाहा छ। त्यो चाहिँ पौल हुँदाखेरि पौलले भन्दैछ, होइन तपाईँले कुरा बुझ्दैन, किनभने तपाईँ रोमी हो, तर यो अग्रिप्पालाई बेनिर्कालाई मैले भन्ने कुरा बुझ्छु, त्यसै गर्दा मैले उनीहरूलाई कायल पार्नको निम्ति बोलेको। भनेपछि आफूलाई बचाउनलाई होइन, उनीहरूलाई कायल पार्नको निम्ति बोलेको हो भन्दाखेरि अग्रिप्पाले चाहिँ दोस्रो पटक अग्रिप्पाको मुँहबाट क्रिस्चियन भन्ने शब्द निस्किन्छ। ए थोरै कुरा गरेर तैँले मलाई क्रिस्चियन बनाउनु खोज्दैछस् भनेर पौललाई अग्रिप्पाले सोधेको कुरा यहाँ 28 पदमा लेखिएको छ। भनेपछि एकजना अक्रिस्चियनलाई आफ्नो शक्तिशाली साक्षी पवित्र आत्माको शक्तिमा साक्षी दिँदा र आफ्नो जीवनलाई उदाङ्ग पार्दा उसको हृदयभित्र घोचेर उसलाई आफ्नो कुर्सीबाट उठाएर तैँले मलाई क्रिस्चियनै बनाउनु खोज्दैछस् भनेर चुनौतीपूर्ण रूपमा सोध्न सक्ने साक्षी दिने व्यक्ति चाहिँ क्रिस्चियन हो। श्रद्धा क्रिस्चियन भन्ने शब्द पवित्र आत्माले बाइबलमा दोस्रो पटक राख्दाखेरि एकदमै अड्कल गरेर जसले परमेश्वरको आत्माको साक्षीमा अर्कोलाई हल्लाउन सक्ने साक्षी दिन्छ, अर्कोको जीवनलाई बदल्न सक्ने साक्षी दिन्छ, हो त्यस्तोलाई क्रिस्चियन भन्ने योग्यको हुन्छ भन्ने कुरा। अब यो त त्यहाँ लेखेको छैन, तर हामीले बाइबलमा समष्टिगत रूपमा हेर्दाखेरि बुझ्ने कुरा। त्यसो गर्दा यहाँ त पौलले के भन्दैछ भने अग्रिप्पा राजा तिमीलाई मात्र होइन यहाँ बस्ने सबै म जस्तो होस् रे, हामी मध्ये कतिजनालाई आँट छ साथी तपाईँ म जस्तै होस् भनेर, हामी कतिपटक पुलपिटबाट सुन्छौँ म जस्तै नहुनु है यसु जस्तै हुन खोज्नु रे। धेरै अगुवाहरूले चाहिँ त पुलगिरीबाट मलाई नहेर्नुहोस् है येसुलाई हेर्न भन्छ। तर यहाँ पौलले साङ्लाले बाँधेको भए पौलले भन्दैछ तपाईँ मात्र होइन यहाँ बस्ने सबै न्यायाधीशहरू हाकिमहरू म जस्तै होस् भन्ने म चाहन्छु। भनेपछि म जस्तो होस् भन्नलाई आँट भएको एउटा साक्षी हो त्यो चाहिँ क्रिस्चियन हो। र पौलले भन्दैछ यो साङ्लो बाहेक अरू सबै कुरामा तपाईँहरू म जस्तो भएको म चाहन्छु। साङ्लो त म आफै बोक्छु तर साङ्लो बाहेक अरू सबै कुरामा तपाईँहरू म जस्तो भएको चाहन्छु। त्यसो त प्रियो आज हामीले याद गर्नुपर्ने कुरा हामीहरूलाई साक्षी दिँदा म जस्तै तपाईँ हुनुहोस् भन्न सक्ने आँट पवित्र आत्माको त्यो उत्प्रेरणा र त्यो शक्ति यसुले प्रेरितको आठमा भन्नुभयो तिमीहरूलाई शक्ति पाउनेछु पवित्र आत्मा आउनुभएपछि र मेरा साक्षी हुनेछु। र साक्षी त बनाउने र आफै बनेर हुने पनि होइन हुने कुरा हो तर जब पवित्र आत्माको शक्ति प्राप्त गर्छु। र यहाँ एकजनालाई हामी देख्छौँ 3 वर्षसम्म कटहरीमा थन्किएका एकजना कैदी राजाहरूको अगाडि न्यायाधीशहरूको अगाडि उभिएर भन्दैछ तपाईँहरू म जस्तै होस्। अब त्यो आँट त्यो शक्ति त्यो प्रभाव चाहिँ क्रिस्चियनको चिन्ह हो। त्यसो मेरो तपाईँको जीवनमा हामीले सोच्नुपर्ने कुरा मेरो बोलीबाट कतिलाई हल्लाउने हल्लाउने भनेको त मोटिभेसनल प्रिचिङको कुरा गरेको होइन मैले र परमेश्वरको आत्माको शक्तिमा मानिसहरूको हृदयभित्र गोच्ने किसिमको वास्तविकताको साक्षी हामीले कतिको प्रस्तुत गर्न पाएका छौँ। हामी कतिको आँटिलोसँग आफ्नै मान्छेलाई आफ्नै मित्रलाई म जस्तै होस् न त तिमी कमसेकम भन्न सक्ने भएका छौ। र त्यो कुरा क्रिस्चियन भन्ने शब्द दोस्रो पटक बाइबलमा पवित्र आत्माले राख्दाखेरि त्योसँग जोडेर हामी बुझ्नुपर्ने कुरा। अब यति भन्दाखेरि त पक्का पनि अर्पणजीले भन्दैछ अन्त पनि कहीँ होला भनेर हो के सम्झिनुहुँदैछ सिद्धियो होइन है एक पटक बाँकी छ फेरि एक पटक बाँकी छ भनेपछि त पक्का भयो 3 मात्र छ। अब 4 भेटाउनु भयो भने त अर्कै बाइबल खोज्नुपर्ने हुन्छ र हाम्रो बाइबलमा 3 पटक मात्र छ। अब यो 3 भन्ने संज्ञा पनि त महत्त्वपूर्ण छ। श्रोता प्रेरितको 11:28, 11:26, 26:28 अब फेरि कहाँ होला। अब 28 को त खोज्नु त पुस्तकै छैन। पहिलो पत्रुस 4:16 पहिलो पत्रुस 4:16 मा पत्रुसले चाहिँ कष्ट र दुःख र सतावटमा एकदमै पेलिएर बसेको मण्डलीलाई आगो सरौको तिमीहरूको माथि आइपरेको दुःखमा तिमीहरू पिर नगर नआत्तिनु नरुनु आइया आइया नगर्नु भनेर लेख्दै जाँदाखेरि 16 पदमा भन्छ कि यदि क्रिस्चियन जस्तो भएर तिमीहरू दुःख बोक्दैछ भने लाज नमान बरु त्यसको निम्ति परमेश्वरलाई धन्यवाद देऊ। अब कष्ट र दुःख आउँदाखेरि प्रेज द लोर्ड भन्न सक्ने क्रिस्चियन अब तपाईँमा हो कि होइन। अब पवित्र आत्माले त तेस्रो पटक र अन्तिम पटक क्रिस्चियन भन्ने शब्द बाइबलमा राख्दाखेरि त्यो व्यक्तिलाई भन्दैछ जसले कष्ट र दुःखको बिचमा चाहिँ लाज नमानिकन नडराइकन प्रभु तपाईँको महिमा होस् तपाईँको इच्छा पुरा भएको छ प्रभुमा म आनन्दित छु। अब कष्टमा रमाउने भन्ने शब्द पौडले पछि चलाउँछ। कष्टमा रमाउनु सक्ने क्रिस्चियन त सक्कली क्रिस्चियन हो। त्यसो त बाइबलको व्याख्यामा तेस्रो पटक क्रिस्चियन भन्ने शब्दलाई बाइबलमा प्रस्तुत गर्दाखेरि यो सम्बन्धमा राख्दैछ तिमी क्रिस्चियन जस्तो भएर। अब त्यहाँ जस्तो भन्ने शब्दको पनि धेरै अर्थ छ किनभने त्योभन्दा माथि लेखेको छ बदमासी गरेर कुटपिट गरेर गाली बेइज्जती गरेर बेइमानी गरेर कुटाइ खायो भने त्यो चाहिँ क्रिस्चियन जस्तो होइन। तर येसुको नाउँको खातिर एउटा क्रिस्चियन भएको हैसियतले कसैले तिमीलाई दुःख र कष्ट दिन्छ भने त्यसमा लाज नमानेर परमेश्वरलाई धन्यवाद दिन। त्यसो त हामीहरूको जीवनमा मैले र तपाईँले सोच्नुपर्ने कुरा कति पटक हामी माथि खेदो निन्दा हेपाई दुःख र विभिन्न किसिमले मान्छेले चाहिँ क्रिस्चियन भएकोले हामीलाई किनारा लगाउनु खोज्दाखेरि हामी प्रभु धन्यवाद भन्नु पाएका छौँ। अब त्यो चाहिँ क्रिस्चियनको चिन्हको रूपमा चाहिँ यहाँ प्रश्न आएको छ। अब यहाँ मात्र होइन, फिलिपियाको अध्यायको 29 पद पढ्दाखेरि ख्रिस्ट येशूमाथि विश्वास गर्नलाई मात्र होइन, उहाँको नाउँको खातिर दुःख भोग्नलाई पनि तिमीहरूले वरदान पाएका छौ। अब वरदान त हामी सबैलाई मनपर्छ, तर येशूको नाउँमाथि विश्वास गर्ने वरदान त हामीले पायौँ पायौँ, तर त्यो सँग कष्ट र दुःख भोग्नलाई पनि वरदान पाएका छौँ। त्यसर्थ येशूले भन्नुभयो, यो संसारमा तिमीहरूलाई कष्ट र दुःख छ, तर ढाडस गर, म संसारलाई जितेको छु। अब यो त येशूको क्रुसको मूर्तिभन्दा अघि, बौरी उडाइभन्दा अघि, पवित्रात्मा आउने अघि भन्नुभएको हुनाले ढाडस गर भन्ने शब्द चलाएको छ। तर अहिले येशूले भन्नुहुने ढाडस होइन, रमाउ भन्नुहुन्छ। अब यो कुरा त हामी फिलिपी 4 अध्यायमा पढ्छौँ। अझै पनि फिलिप पौललाई चाहिँ जेलखानाबाट छुट्नु पाएको छैन। अब रोमी कारागारको एउटा पौलभित्र, माथितिर एउटा पौल मात्र भएको ठाउँभित्र साङ्लोले बाँधेको पौलले फिलिपीहरूलाई चिठी लेख्दाखेरि भन्दैछ, मलाई झर्को लाग्दैन, म तिमीहरूलाई भन्दैछु अझै रमाऊ। तर त्यसै रमाउनु भनेको छैन, रमाइलो गरेर रमाउनु भनेको छैन, भोज खाएर रमाउनु भनेको छैन, प्रभुमा रमाऊ भनेको छ, येसुमा रमाउने, म येसुमा र येसु मसँग भएको हुनाले रमाउने। परमेश्वरले मलाई अघिदेखि नै छानेर नियुक्त गर्नु भएर मलाई येसु जस्तै बनाउने प्रक्रियामा लगाइसक्नु भएको हुनाले म रमाउने हुँ। श्रद्धा रमाउने चाहे त फिलिङले गर्दा रमाउने होइन, परिस्थितिले गर्दा रमाउने होइन, तर हैसियतले गर्दा रमाउने हो। म येसुमा छु र येसुमा भित्र हुनुहुन्छ, र त्यो हैसियतको प्रष्टता भएपछि हामी हुर्क हुन्छौँ, रमाउँछौँ। किनभने योभन्दा ठुलो हैसियत, स्वर्गदूतहरूले पनि नपाउने हैसियत, परमेश्वरको सन्तान हुने हैसियत हामीले पाएछौँ, हो त्यसमा रमाउने हो। हामीले जे फिल गर्छौँ, जे सुविस्ता उपभोग गर्छौँ, जुन परिस्थितिमा हामी आउँछौँ, हो प्रभुले धेरै पटक आशिष दिनुहुन्छ, हामीलाई हुर्काउनुको निम्ति विभिन्न किसिमले विभिन्न परिस्थितिहरूबाट हामीलाई डोर्याउनुहुन्छ, तर त्यो कुराभन्दा पनि प्रभुमा रमाउनलाई पौलले, अब फेरि प्रभु पौल चाहिँ रमाउन सक्ने स्थितिमा छैन, एक्सनपछि भन्नुहुँदैछ मलाई एउटा कम्बल ल्याइदेऊ भन्नुगर्दा चिसो कटेरीमा चाहिँ त एउटा कम्बल पनि नपाएर बसेको अवस्थामा पौलले चाहिँ भन्नुहुँदैछ तिमीहरू रमाऊ। भनेपछि हामी येसुको नाउँको खातिर रमाउनलाई सीमितपनाहरूमा, अप्ठ्यारोहरूमा, खेदोमा, दुःखमा, कष्टमा चाहिँ प्रभु धन्यवाद। अब यो चाहिँ त्यत्तिकै आएको कुरा पनि होइन, प्रेरितको पुस्तकमा हामी पढ्छौँ, सबभन्दा पहिले सेनेदरिनले पत्रुस र युहन्नालाई खेदो दिँदाखेरि उनीहरू फर्केर आउँदाखेरि, हुन त अब कतिले सिकाउँदाखेरि मण्डलीले प्रार्थना गरेर उनीहरू, म त त्यो विश्वास गर्दैन किनभने बाइबलमा त्यो लेखेको छैन, तर उनीहरू फर्केर आउँदाखेरि तिनीहरूलाई प्रार्थना गरेको के हो, तपाईँको नाउँको खातिर दुःख भोग्नलाई हामीले पाएको यो मौकाको निम्ति हामी तपाईँलाई महिमा दिन्छौँ। भनेपछि दुःख र कष्टमा प्रार्थना गरेर उम्किनु कोदिने भन्दा पनि त्यसलाई परमेश्वरले दिनुभएको एउटा ठुलो अवसरको रूपमा, मौकाको रूपमा लिने हो त्यो दृष्टिकोण चाहिँ त्यो बेला नै प्रेरितहरूमा हावी भएको हामी देख्छौँ। त्यसर्थ पौलले यहाँ कुनै नयाँ कुरा ल्याएको होइन, पत्रुसले पनि 4 अध्यायको 16मा कुनै नयाँ कुरा बोल्नु भएको होइन, उहाँहरू आफै महसुस गरेर आफै घोषणा गरिसकेको कुरा, प्रेरितहरूको पत्र पुस्तकमा सबभन्दा पहिले दुःख र कष्ट हुने बेला उहाँले डिक्लेयर गरिएकै कुरा त्यही हो, तपाईँको नाउँको खातिर दुःख पाएकोमा उहाँहरू खुसी भयो। श्रद्धा प्रिय हो, मेरो तपाईँको व्यक्तिगत जीवनमा पनि हामी धेरै पटक कति ठाउँमा पेलाइमा परेका छौँ, चेपाइमा परेका छौँ, त्यो बेला हामी लाज मान्यो कि डराएर भाग्यो कि लुक्नु खोज्यो कि प्रभुको स्तुति होस्, येशूको नाउँको निम्ति उभिन पाएँ, एउटा पिटाइ खानु पाएँ भन्न सक्ने आँट हामीमा हुन्छ भने बाइबलमा तेस्रो पटक क्रिस्चियन भन्ने शब्द मेरो तपाईँको निम्ति सार्थक हुन पुग्छ। श्रद्धा मैले चाहिँ त्यो शब्दहरू देखाएर हामीलाई चुनौती दिनुभन्दा पनि त्यो शब्दले जनाएको वास्तविकता, क्रिस्चियन जीवनको वास्तविकता आज मेरो तपाईँको जीवनमा कतिको छ। कतिपटक अब हामी अहिले नेपालको पनि, अब विभिन्न संसारभरिको पनि मण्डलीहरूमा येशूलाई कन्स्युमरिस्टिक, उपभोग्य वस्तुको रूपमा चलाएछ। अब येशुको पछि लाएपछि शान्ति पाइन्छ, येशुको पछि लाएपछि स्कलरसिप पाइन्छ, सुविस्ता पाइन्छ, आशिष पाइन्छ, चङ्गाई पाइन्छ, हो यो सबै पाइन्छ, किनभने परमेश्वर दिन नसक्ने त केही पनि छैन, उहाँको तर्फबाट सबै कुरा सम्भव छ। तर त्यसको निम्ति विश्वास गरेर ल्याउने मान्छे चाहिँ टिकाउको हुँदैन, किनभने परमेश्वरको चुनाव र छनौट चाहिँ यो संसारमा आशिष पाएर बस्नलाई होइन, येशु जस्तै बन्नलाई हो। अब त्यो कुरा रोमी आठको उन्तिसले प्रश्न पार्छ। त्यो मात्र होइन, येशुले हिजो मात्र मैले एकजना भाइसँग भन्दै थियो, येशुले कहिले पनि मलाई विश्वास गर भन्ने शब्द चलाउनु भएन। युहन्ना 14 चलाउनु भएछ, त्यो चलाएरलाई हो। तर येशुले जहिले पनि भन्नुभएको एउटा कुरा, मेरो पछि लाग, भनेपछि येशुबाट केही झर्छ कि भनेर, येशुबाट केही पाइन्छ कि भनेर पछि लाग्ने मान्छेहरूलाई येशुले के भन्नुभयो भन्ने कुरा चाहिँ त युहन्ना 6 अध्यायमा प्रश्न छ। तिमीहरू त रोटी खोजेर मेरो पछि लागेको भनेर येशुले सिधै भन्नुहुन्छ। श्रोता, धेरै पटक येशुबाट केही प्राप्त हुन्छ कि भन्ने आशामा चाहिँ येशुको पछि लाग्नु त केही गलत होइन, तर लागिराख्नु चाहिँ त धोका हुन्छ, किनभने येशुलाई पाउने हो। त्यसो त युहन्ना 15 गएर येशुले भन्नुभयो, म तिमीहरूमा तिमीहरू ममा। त्यसो त चङ्गाई चाहिँ हामीलाई थाहा छ, आज पाउँछौँ भोलि फेरि अर्को बिरामी हुन्छ, अन्तमा त बिरामी नै भएर मर्छ। त्यसो त यो चङ्गाई भन्ने कुरा त स्थायित्वको कुरा होइन, त्यो चाहिँ परमेश्वरलाई दिने एउटा अस्थायी, हामीलाई मोटिभेट गर्नको निम्ति, हामीलाई अझै प्रभुमा उत्साहित बनाउनुको निम्ति दिने एउटा सहायताको कुरा हो। तर धेरै पटक हामीले चाहिँ यस्ता कुराहरूमा, मैले पाउने कुराहरूमा भर परेर येसुको पछि लाग्ने र त्योभन्दा पनि धेरै अगाडि येसु जस्तै बन्नलाई परमेश्वरको त्यो श्रेष्ठ बोलावट, उच्च बोलावट भन्ने पौलले पछि भन्छ, स्वर्गीय बोलावट र त्यो बोलावटको निश्चयतामा जिउनलाई प्रभुले हामीलाई बोलाउनु भएको छ, मलाई बोलाउनु भएछ। अब यो त दिनदिनै म आफैलाई पनि त सम्झाइराख्नुपर्ने कुरा हो, किनभने मानिस त बिर्सने एउटा प्राणी हो। हामी आज मानेको कुरा कतिपटक हाम्रो व्यवहारमा, यो संसारको बजारमा हामी घुमिरहँदा कतिपटक हामी घुमाउँछौँ। श्रोता, बारम्बार हामीले सम्झाइराख्नुपर्ने कुरा, परमेश्वरले मलाई क्रिस्चियनको रूपमा येसुको पछि लाग्ने मौका दिनुभएको छ, ताकि म येसु जस्तै बनिँदै जाओस्। र त्यो येसु जस्तै बनिँदैमा जीवनशैली अरू मान्छेहरूको अगाडि, क्रिस्चियनको अगाडि होइन, अब चर्चमा त हामी सबै एकअर्कोलाई जय मसीह दिँदाखेरि त एकदमै भव्य भइहाल्छौँ, एकदमै आत्मीय देखिहाल्छौँ, तर काम गर्ने ठाउँमा, हामीलाई हेप्ने ठाउँमा हामी कसरी व्यवहार गर्छौँ त्यसले प्रमाणित गर्छ कि मेरो म येसु जस्तै कतिको भएको छ। येसुलाई त थुक्दाखेरि, भालाले आँदाखेरि र पिलातोसको अगाडि हेपाई खाँदाखेरि येसुले कसरी रियाक्ट गर्नुभयो भन्ने कुरा हाम्रो अगाडि प्रश्न छ। र त्यस्तो किसिमको रियाक्सन हाम्रो जीवनमा हुन्छ कि हुँदैन? दोस्रो कुरा, हामीले अरू मान्छेहरूलाई म क्रिस्चियन हुँ, मेरो जीवनमा येसु हुनुहुन्छ, म येसु जस्तै भन्दैछु भन्ने साक्षी दिँदाखेरि कतिको उनीहरूको हृदयभित्र त्यो वास्तविकतामा चुनौतीपूर्ण रूपमा हुन्छ कि हुँदैन? हाम्रो साक्षीको कतिको दम छ, हाम्रो साक्षीले कतिको उत्पादनशील छ, शक्तिशाली छ, त्यो व्यक्तिय साक्षीको कुरा गर्दैछु। र त्यो पछि तेस्रो कुरा, जब कष्ट र दुःख येसुको नाउँमा हाम्रो जीवनमा आउँछ, अब अहिले हामी कति हाम्रो मित्रहरूसँग कुरा गर्दै थियो, अहिले तपाईँहरू जुन ठाउँमा बसिराख्नु भएको छ, अमेरिका होस्, नेपाल होस्, जतासुकै पनि एकदमै विकृत हुँदै जाने एउटा स्थितिमा हामी छौँ। कसैको पनि मनमा अब कति त कामकै चक्करमा चाहिँ अरू कुरा, अब न त श्रीमती न त छोराछोरी त सम्झिनै नसक्ने अवस्थामा पुगेको छ भने, अरूहरू चाहिँ त हात्तिएको अवस्थामा छ, के हुन्छ नेक्स्ट? त्यो त जति विकासको कुरा गरिए पनि, जति पैसाको कुरा गरिए पनि, जति शिक्षाको कुरा गरिए पनि, त्यो अवस्थामा मानिसहरू जाँदैछ। अब यो जाने कुरा त बाइबलले पहिले नै भनेको छ, आधार्मिकताको रहस्यको पूर्णता संसारले हासिल गर्दैछ। अब तिनवटा रहस्यहरूको बारेमा बाइबलमा बताएको छ। पहिलो रहस्य धर्मको मूर्तिको रहस्य हो, त्यो चाहिँ त अब एदनको बगैँचाबाट सुरु भएर अब क्लाइमेटिक रीतिमा चाहिँ संसारमा हावी हुँदैछ। श्रद्धा विकटनेस, अधार्मिकता, भ्रष्टता, मानिसको दिमाग कतिको कुहिएको छ भन्ने कुरा त हामी आफै साक्षी छौँ। र त्योसँग दोस्रो मिस्टरी भनेको चाहिँ येसुमा यो संसारमा भएको दुष्ट र पापी हामी जस्ता मान्छेहरू चाहिँ बदलिन सक्दो रहेछ भन्ने रहस्य, यो चाहिँ संसारलाई बुझ्न नसक्ने, संसारले पत्याउन नसक्ने तर नपत्याई सुख नहुने एउटा बदलावको जीवन यसमा प्राप्त गर्ने त्यो रहस्यको रहस्य उद्घाटन मेरो र तपाईँको जीवनमा भएको छ र त्यसको प्रष्टीकरण चाहिँ हामीले यो तिनवटा पदबाट पाउँछौँ। अब तेस्रो एउटा रहस्य हुनु बाँकी छ, जब येशु महिमामा आउनुहुन्छ हामी येशु जस्तै महिमी शरीरमा आनन्दको राज्यको निम्ति प्रस्तुत हुनेछौँ र त्यो रहस्यको बारेमा अझै पनि हामीलाई प्रष्टता भएको छैन। श्रद्धा यो तिनवटा रहस्यहरूको बिचको जीवनमा मेरो तपाईँको यो दोस्रो रहस्यको वास्तविकता हामीहरूको जीवनमा कतिको प्रष्टि राखेको छ भन्ने कुरा सोच्ने मौका आजको यो छोटो वचनले पाएको होस्। म यहाँ रोक्न चाहन्छु, यो तिनवटा पदहरू याद गर्नुहोस्। प्रेरितको 11:26 हाम्रो जीवनशैली, हाम्रो जीवनको व्यवहार, अरू मान्छेहरूसँग त हाम्रो हेलमेलको कुराहरूमा हामी एउटा वास्तविक क्रिस्चियनको हैसियतमा, परमेश्वरको छोराछोरीको हैसियतमा, येशूको भाइहरूको हैसियतमा, बहिनीहरूको हैसियतमा हामी कतिको हुन पाएका छौँ। यो त अरूबाट पाउनुपर्छ है, यो त क्रिस्चियन क्रिस्चियनलाई दिने कुरा होइन। अक्रिस्चियनले हाम्रो जीवन देखेर हामीमा भएको बदलावलाई स्वीकार्ने, विरोध त गर्छ तर स्वीकार्ने हो, त्यो सत्यता छ। दोस्रो कुरा, हामीले चाहिँ जब म भित्र येशु हुनुहुन्छ, मसँग येशु हुनुहुन्छ, म येशुको पछि लागेको छु भन्ने कुराको साक्षी दिँदा त्यसलाई कतिको अर्थपूर्ण रूपमा वास्तविकतामा अरू मान्छेहरूले चुनौतीपूर्ण रूपमा लिन पाएका छौँ। विश्वास गर्ने होइन, अग्रिप्पाले विश्वास गरेको रेकर्ड बाइबलमा छैन, न त मण्डल इतिहासमा छ, तर चुनौती दिनु उसको हल्लाइदिने काम चाहिँ त साक्षीले गरिएको छ हो। त्यस्तो खालको साक्षी चाहिँ मेरो तपाईँको जीवनबाट कतिको वस्तु भएछ। तेस्रो कुरा, कष्ट र दुःख र भेलाई हुँदाखेरि यो संसारमा अब तपाईँहरूले भोगिएको भन्दा बढी भेलाईको समयमा हामी जान्दैछौँ, कानुनी रूपमा पनि, धार्मिकताको रूपमा, नैतिकताको रूपमा पनि, सबै किसिमले यो संसार चाहिँ अचाक्लै बिग्रने अवस्थामा जाँदैछ। यो त अब कसैले भन्नु पर्दैन, तपाईँ न्युज पेपर हेरिए पुग्छ, टिभी हेरिए पुग्छ, र त्यो स्थितिमा आफ्नै चराचुरीको बारेमा रुनुपर्ने एकदमै अवस्था पुगिसकेको छ। स्कुलमा के पढाउँदैछ तपाईँहरूलाई नै थाहा छ। अब यो स्थितिमा तपाईँले चाहिँ प्रेज द लॉर्ड, प्रभुको स्तुति होस्, यो स्थितिमा म टिकाउको हुन्छु, म हल्लिँदैन, किनभने म येशुमा छु, येशुमा सँग हुनुहुन्छ र त्यो निश्चयतामा जिउन प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। र यो झम्गा बेट अचानक पास्टर सिलासले मिलाउनु भयो र यसबाट जुन कुराहरू आज हामीले हेर्न पायौँ मिलेर, यो त मेरो निम्ति पनि वचन हो, मेरो निम्ति पनि चुनौती हो। हामी सबै येशुको रूपमा बेनिँदै जानेमा प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। हि इज रेडी, परमेश्वर त तयार हुनुहुन्छ, हामीलाई बनाउने खोज्नु भएको छ, तर वी निड टु बी कोअपरेटिभ, हामी चाहिँ सहकार्य हुनु पऱ्यो, हामी मानिलिनु पऱ्यो। त्यही हो, सम्पूर्ण जीवन मेरो प्रभु तपाईँकै हो मूल्य भनेर पुगेन। त्यसै गर्दा रोमी 12:1 भन्यो कि तिमीहरू आफ्नो शरीरलाई, आत्मा दिन त सबै तयार छ, आत्मा त दिनै पर्दैन, तपाईँको कब्जामा भए पो दिने, आत्मा तपाईँको वशमा छैन, फेरि आत्मा दिने के, तर तपाईँको शरीर चाहिँ तपाईँको वशमा छ, त्यो शरीर चाहिँ जिउँदो बलिदानको रूपमा, परमेश्वरलाई काम लाग्ने हतियारको रूपमा, परमेश्वरलाई चलाउनु पाउने माटोको रूपमा तपाईँले दिन सक्नु पऱ्यो। त्यसको निम्ति तपाईँको प्राणको डिसिप्लिन चाहिन्छ। त्यसो गर्दा दोस्रो पदमा भनेको छ, पूर्ण रूपले बदलिएर तिमीहरू रूपान्तरित हो, भनेपछि रूपान्तरित हुने मनले मात्र शरीरलाई तह लाउन सक्छौ, र हाम्रो पूर्ण रूपान्तरण भएको छैन, तर त्यो प्रक्रियामा हामी आएका छौँ, त्यो मेसिनभित्र हामी पसेका छौँ हो। त्यो मेसिनको नाम हो क्रिस्चियन। अब त्यो क्रिस्चियनको त्यो मेसिनबाट उत्पादन हुने चिजको क्वालिटी के हुन्छ भन्ने कुरा यो तिनवटा पदले जनाएको छ। त्यसो गर्दा मेरो र तपाईँको जीवनमा परमेश्वरको आत्माको सक्रियताको काम कतिको भइराखेको छ, अब पत्रुसको भाषामा भन्यो भने हामीलाई बनाउने काम कतिको भएको छ, परमेश्वरले हामीलाई बनाउनु हुँदैछ, त्यो बनाउने काम हामी कतिको सहयोगात्मक सहकार्यको भूमिका निभाएका छौँ, समर्पणको अब त्यो भाषा जुनसुकै भए पनि अन्तमा परमेश्वरसँग हामी सहकर्मी भएका छौँ। त्यो त प्रचार गर्नेमा मात्र होइन, मलाई आफै बनाउनेमा पनि परमेश्वरको आत्मासँग हामी सहकार्य गर्न सकेको होस् र त्यो समर्पण मेरो र तपाईँको जीवनमा भएको होस्। मेरोलाई पनि प्रार्थना गर्नुहोस्, हामी एकअर्काको निम्ति पनि प्रार्थना गरौँ, ताकि जब येशु महिमा में आउनु हुन्छ हामी उहाँसँग महिमामा रहन चाहन्छौँ। आमेन। र त्यो हाम्रो रहर हो, त्यो हाम्रो ठुलो आशा हो, र त्यो महिमित आशामा हामी कोही पनि नछुटेको होस्। तर छुट्ने डर त्यही हुन्छ, यो तिनवटा शब्दसँग जोड्न नसक्ने क्रिस्चियन जीवन चाहे व्यर्थको हुन्छ, हराएको हुन्छ, त्यो चाहिँ लिस्टमा परेको हुँदैन। कुन लिस्टमा? रोमी 8:29 लिस्टमा। श्रद्धा, हामीले चाहिँ त्यो कुरामा निश्चित रहन प्रभुको आत्माले हामीलाई सहायता गर्नुभएको होस्। र यो मौकाको लागि धेरै धन्यवाद। विभिन्न ठाउँबाट जम्मा हुनुभएको तपाईँहरू सबैलाई पनि मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिन चाहन्छु, किनभने सङ्गति भनेको हामी एकअर्को लेनदेन हो, यसमा हामी धेरै खुसी छौँ। र कृष्णलाई हामी धेरै पछि भेट्न पायौँ, धेरै धन्यवाद। अरू अरू कतिलाई त अब अनुहारलाई चिन्ने जस्तो मलाई लाग्छ, तर अब कहाँ हो भन्ने कुरा पक्का हुन सकेको छैन। जे होस्, जेमेसी छ, प्रभुले तपाईँहरूलाई धेरै आशिष दिनुभएको होस्। हुन्छ, हामी छोटो प्रार्थना गरौँ।